नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। अर्थमन्त्री डा सोडिमो वाग्लेले अनुत्पादक चक्रमा फँसेको अर्थतन्त्र पुनर्संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेको विश्लेषण सहित वर्तमान सरकारले अपनाउने सम्भावित अर्थनीति बारेको श्वेत पत्र हिजो जारी गर्नुभएको छ। एक हिसाबमा भन्दा अहिलेको अर्थतन्त्रको मुलुक अर्थतन्त्रको स्थिति पत्रका रूपमा हिजो सार्वजनिक गरिएको हो र त्यसमा चाहिँ विशेष गरी विगतमा अर्थतन्त्रको अवस्था र अब सरकारले लिने अर्थतन्त्र सम्बन्धी नीतिहरूका बारेमा उल्लेख गरिएको छ। सरकारका प्राथमिकताहरूका विषयमा उल्लेख गरिएको छ। विशेष गरी सात वर्षभित्र प्रति व्यक्ति आय 3,000 अमेरिकी डलर पुर्याउने, अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलरमाथि पुर्याउने लक्ष्य सरकारले लिएको छ र विशेष गरी अर्थमन्त्रीले आर्थिक रूपान्तरणका चारवटा सम्भागका रूपमा चारवटा क्षेत्रहरूलाई चित्रण गर्नुभएको छ। ऊर्जा क्षेत्रको विकास र विस्तार, कृषिको आधुनिकीकरण र आबद्धता, गुणस्तरीय पर्यटन र पूर्वाधार, डिजिटल अर्थतन्त्र र सूचना प्रविधि मुख्य यी चारवटा क्षेत्र चाहिँ रूपान्तरणकारी मुलुकको अर्थतन्त्रको रूपान्तरणकारी क्षेत्र हुन सक्ने सम्भावना सरकारले औँल्याएको छ। आज हामी सरकारले हिजो सार्वजनिक गरेको, विशेष गरी अर्थमन्त्री सोडिमो वाग्लेले सार्वजनिक गर्नुभएको मुलुकको स्थिति पत्र, यसमा समावेश गरिएका विषयहरू, अहिलेको अर्थतन्त्रको अवस्था लगायतका विषयमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहिसक्नुभएका डाक्टर रमेश पौडेल। डाक्टर साहब, स्वागत छ यहाँलाई। अब अर्थमन्त्रीले हिजो मुलुकको अहिलेको समग्र आर्थिक अवस्थाको चित्रण गर्दै मुलुकको आर्थिक स्थिति पत्र सार्वजनिक गर्नुभएको छ। अब त्यो पहिलो प्रयोग पनि हो, हुन त बजेट अगावै मुलुकको अहिलेको अर्थतन्त्र सम्बन्धी विषय समावेश गरेर तुल्याउने प्रचलन पनि थियो, अहिले चाहिँ यसलाई स्थिति पत्रका रूपमा सार्वजनिक गरिएको छ। यहाँले चाहिँ त्यसलाई कसरी हेर्नु भएको छ? जसरी अर्थमन्त्रीले खँदिलो भाषामा स्थिति पत्र सार्वजनिक गर्नु भएको छ, त्यसमा उल्लेख भएका विषयहरूलाई कसरी लिनुभएको छ यहाँले?
प्रवीणजी धन्यवाद। सबभन्दा पहिला त यो अवसरका लागि, खास गरी अर्थमन्त्रीहरू परिवर्तन भइसकेपछि श्वेत पत्र वा अरू विभिन्न नामले स्थिति पत्रलाई सार्वजनिक गर्ने प्रचलन छ। यो पटक अर्थमन्त्रीज्यू खास गरी पार्लियामेन्टमा एकदम ल्यान्डस्लाइड भिक्ट्री भन्छ त्यो हिसाबले प्रवेश गर्नुभएको हुनाले, कम्तीमा मैले काम सुरु गर्दाखेरिको अवस्था यो थियो, अब मेरो बाटो यो हो भनेर जुन कुरा राख्नुपर्ने थियो त्यो राख्नुभयो, त्यो स्वाभाविक मान्छु मैले त्यो हिसाबले हेर्दाखेरि। र यसरी हेर्दाखेरि यहाँभित्र समावेश भएका कुराहरू चाहिँ मैले सरसर्ती हेरेँ, 76 बुदाहरू छन्, त्यसमा विभिन्न उपबुदाहरू पनि छन्, अनुसूची पनि 4 छन्, निकै उपयोगी खालको अनुसूची छ, तथ्याङ्कहरूलाई एकत्रित गरेर राखिएको छ। त्यो हिसाबले हेर्दाखेरि यसका 3 पक्ष महत्त्वपूर्ण हुन् जस्तो लाग्छ। एउटा चाहिँ अहिलेको सन्दर्भमा अर्थतन्त्र कस्तो अवस्थामा छ, यसले त्यो कुरालाई रेप्लिकेट गर्छ कि गर्दैन, इन्फर्मेसनहरू त्यो खालको छ कि छैन भन्दाखेरि मोरले अनुसूचीको समेत सहयोगमा त्यो रेप्लिकेट हुन्छ भन्ने लाग्छ, पहिलो कुरा। दोस्रो कुरा, हामी हिजोका दिनमा के कारणले आजको अवस्थामा आइपुग्यौँ भन्ने हिसाबले हेर्ने भने त्यो पनि मोरले तथ्यमै आधारित छ, त्यसले गर्दा धेरै त्यसमा डिबेट गर्ने ठाउँ छैन र एटलिस्ट अर्थमन्त्रीज्यूलाई शङ्काको लाभ दिनुपर्ने अवस्थामा हामी सबै छौँ, त्यो दोस्रो कुरा भयो। तेस्रो कुरा, अबको बाटोको सन्दर्भमा यसले केही भन्छ कि भन्दैन भन्दाखेरि यसले त्यो बाटोको सन्दर्भमा पनि केही न केही ओरिएन्टेसन यसले राखेको छ, तर बाटोको सन्दर्भमा विभिन्न हिसाबले तर्क वितर्क र फरक धारणाहरू प्रस्तुत हुने स्वाभाविक छ। मेरो विचारमा धेरै कुराहरू त्यहाँ इन्क्लुडेड छन्, समावेश भएका छन्। अहिलेको अवस्थामा कृषिलाई कसरी हेर्ने, उद्योगलाई कसरी हेर्ने, हिजोका दिनमा हाम्रो संरचनागत समस्याहरू हामीले 16 योजनाले समेत त्यो कुरालाई उल्लेख गरेको थियो, त्यसलाई कसरी एड्रेस गर्ने, ती कुराहरूका सन्दर्भमा बाटाहरू फरक हुन सक्लान्, तर नेतृत्वले ती कुरा सबै कुराहरूलाई समावेश गरेर समेटेर लाने अवस्था बन्यो भने यसले पोजिटिभ म्यासेज दिन्छ भन्ने लाग्छ, त्यो तेस्रो कुरा हो। यो भित्रै हामीले हेर्दाखेरि हामीले नेपालमा धेरैवटा राजनीतिक परिवर्तनहरू गर्यौँ, तर सधैँभरि राजनीतिक परिवर्तन नै नेपाली राजनीतिक दलहरूको, राजनीतिक पार्टीहरूको, वा इभन कतिपय सन्दर्भमा नेपाली समाजको पनि राजनीतिक परिवर्तन नै प्रमुख एजेन्डा बन्यो, आर्थिक विकासको एजेन्डा खासै बन्न सकेको छैन। अब एउटा कुशल अर्थमन्त्रीको हिसाबले जुन मान्छेहरूले जनमानसले आशा गरेको छ त्यो हिसाबले हेर्दाखेरि राजनीतिक परिवर्तन मात्र होइन आर्थिक परिवर्तन नै एकदम महत्त्वपूर्ण पक्ष हो अबको केही दशकका निम्ति भन्ने म्यासेज दिएर त्यसलाई त्यही ढङ्गले कार्यान्वयन गर्न सक्ने गरी जानुभयो भने यो श्वेत पत्र अथवा यो स्थिति पत्रको बढी भूमिका रहनेछ। त्यसमा हामीले राष्ट्रिय अर्थतन्त्रलाई कसरी मजबुत बनाउने भन्ने कुरा नै बढी प्राथमिकता पर्नुपर्छ र पर्न खोजेको जस्तो देखिन्छ।
अब यसमा अर्थमन्त्रीले लाइसेन्स, ठेका र नियमन मार्फत हुने असुली धन्दा, विगतमा राज्य बजार सम्बन्धको विशेषता बन्दा अर्थतन्त्र पहुँचवालाको नियन्त्रणमा पुगेको निष्कर्ष निकालिएको छ। यो भनेको विगतमा जसले जुन जुन दलहरूले सरकारको नेतृत्व लियो, अर्थ मन्त्रालयको नेतृत्व लियो, त्यो सन्दर्भमा चाहिँ त्यहाँ चाहिँ नीतिगत निर्णयहरूमा चाहिँ केही गडबडी छ, जसले चाहिँ अर्थतन्त्र सही ट्र्याकमा आउन नसकेको हो भन्ने देखिएको छ, देखाएको छ। यहाँले चाहिँ यसलाई कसरी लिनुभएको छ?
यसो छ, हामीले एउटा मात्रै होइन, गएका दसवटा जति वर्षको बजेटको समीक्षा गऱ्यौँ भने त्यति बेला सबै मान्छेले एउटा त्रास व्यक्त गर्थे, बजेट राम्रो छ तर कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा होइन। त्यो भनेको प्रश्न के थियो भन्दाखेरि मन मनमा सबैको विचारमा आशंकामा जसरी हेरे पनि राम्रा कुराहरू पनि ठिक ढङ्गले लागू गरिँदैनन्, त्यसले गर्दाखेरि त्यो राम्रा कुराहरू पनि ठिक ढङ्गले लागू गर्न नसक्ने अवस्था भनेको कुशासन हो। कुशासनको बारेमा त हामीले विगतका धेरै लामो समयदेखि चर्चा परिचर्चा धेरै गऱ्यौँ, जसको परिणाम स्वरूप नै गएको नवयुवाहरूको आन्दोलन हामीले जेन्डर मुभमेन्ट भन्दा भन्छौँ त्यो भएको हो भन्ने लाग्छ। त्यसले गर्दा कुनै एउटा अमुक अर्थमन्त्रीको मात्र कुरा होइन, समग्र राज्य प्रणाली नै त्यसरी चल्यो कि यो धेरै राजनीतिक प्लेटफर्महरूमा बिचौलियाहरूको अर्थतन्त्र भनेर सम्बन्धित पार्टीका नेताहरूले नै भन्ने गरेको पनि हामीले सुनेकै थियौँ होइन। प्राइभेट सेक्टरका विभिन्न खालका नेतृत्वहरूले पनि बजेट असाध्यै राम्रो छ तर कार्यान्वयन हुँदैन, कार्यान्वयनमा शङ्का छ भनेर उहाँहरूले भनिरहनु भएको थियो। एकाडेमिक सेक्टरले रिसर्च गरेर, अनुसन्धान गरेर वा टिप्पणीहरू उठाएर वा गरेर भनौँ न पनि विभिन्न हिसाबले यो नीति त ठिकै हो तर कार्यान्वयन राम्रो भएन, हुन सक्दैन, कार्यान्वयन हुने खालको नीति भएन भनेर भनिरहेकै कुरा हो। त्यो हिसाबले हेर्दाखेरि नीतिहरू ठिक बन्ने तर कार्यान्वयन नहुने पनि कुशासनको एउटा पराकाष्ठा थियो। त्यो कुशासनको पराकाष्ठा किन थियो भन्ने कुरा झल्काउने भने सधैँभरि खेलो खेती खेलो फड्को सधैँभरि राजनीतिमै मात्र अड्किने, जसले चाहिँ जनताहरूलाई खाना त दिन्थेन होइन, उनीहरूको जीवन स्तरलाई उकास्न त सक्थेन, कामहरू नभएका थिएनन्, भएका पनि थिए तर त्यो कामहरूको जस पाउने गरी आर्थिक क्षेत्रले नेतृत्व दिन सकेका थिएन, त्यो खालको योजनाहरू ल्याउन सकेका थिएन अथवा ल्याएका योजनाहरू कार्यान्वयन हुन सकेका थिएन। त्यो कुरालाई चाहिँ यसले कहीँ न कहीँ मध्यनजर गरे जस्तो देखिन्छ। कुनै एउटा अमुक अर्थमन्त्रीले बदमासी गर्यो भन्नुभन्दा पनि हाम्रो टोटल राज्यको मेकानिजमले त्यो ढङ्गको प्राथमिकता दिन नसकेको कुरा साँचो हो। योजनाहरू बन्ने कार्यान्वयनमा हुने होइन, कार्यान्वयन गर्दाखेरि समस्या हुने, योजना बन्ने कुरामै पनि कसै न कसैको व्यक्तिगत प्रभावमा पर्ने, यो खालका समस्याहरू थिए, अब ती दोहोरिनु हुँदैन भन्ने कुरा हो। एउटा कुरा के हो भने स्थिति पत्रले यसो यस्तो भएका थिए भन्ने कुरा सार्वजनिक गरिसकेपछि अब मैले त्यस्तो गर्दिनँ भन्ने पनि उहाँले प्रतिबद्धता जनाएको अर्थमा लिनुपर्छ। अब यो जनाउनु भयो, जनाए अनुसार काम भयो एक वर्ष छ महिनामा भने त्यसले पोजिटिभ म्यासेज दिन्छ, भएनन् भने कुरा मात्र रहेछन् भन्ने हुन्छ, जुन जोगी आएपछि कानै चिरेको भन्ने म्यासेज जान्छ, त्यस्तो नजाओस्, राम्रो म्यासेज जाओस्, हामी सबैले गर्नुपर्ने कामना यो हो जस्तो लाग्छ।
अब समग्र भनौँ राज्यको सरकारको प्रयास भनेको राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने तर्फ हुनुपर्छ, यहाँले पनि त्यो संकेत गर्नुभयो, त्यो उल्लेख गर्नुभयो। अब यसका लागि अब के गर्न सकिन्छ त? अब हिजो अर्थमन्त्रीले हाम्रा प्राथमिकताहरू भनेर रूपान्तरण, आर्थिक रूपान्तरणका विभिन्न अवसरहरू उल्लेख गर्नु भएको छ। त्यसमा चाहिँ ऊर्जा क्षेत्रको विकास, कृषिमा आधुनिकीकरण, पर्यटन, पूर्वाधार, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि लगायतका छन् होइन। अब यसको चाहिँ कसरी अब यो राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने सन्दर्भमा यी क्षेत्रहरूलाई चाहिँ कसरी अगाडि बढाउन सरकारले सक्ला? अब एक महिनाभित्र बजेट पनि आउँदैछ होइन।
हजुर, एकदमै एकदमै महत्त्वपूर्ण प्रश्न कोट्याउनु भयो. हामीले गर्छौँ त धेरै लामो समयदेखि विभिन्न सरकारहरूले पनि भन्दै आएका छन् त्यसलाई परिणाममा ल्याउँछौँ कि ल्याउँदैनौँ भन्ने कुरा नै महत्त्वपूर्ण हो. कसरी ल्याउने भन्ने सन्दर्भमा बाटाहरू त फरक हुन सक्छन् तर मूलभूत रूपमा यसमा समेटेका कुराहरू धेरै कुरा समेटेको हुनाले त्यो कुनै पनि बाटो पक्रिएर जाँदाखेरि ठाउँमै पुगिन्छ भन्ने लाग्छ. तर इमान्दारितापूर्वक त्यसमा पहल गर्न पर्यो त्यो हिसाबले हेर्ने हो भने एउटा त हामीले विगत लामो समयदेखि भन्ने दुई दशकदेखि संरचनागत समस्या छ अर्थतन्त्रमा भनेर भनेका छौँ. त्यो भनेको के हो भने सामान्यतया विकासको क्रममा कृषिको विकास कृषिमा आधारित जनसङ्ख्या भनेको रोजगारको हिसाबले कृषिको उत्पादन र कृषिमा लगानीबाट हामीले उद्योगमा लगानी गर्न सकेको भए त्यो उद्योगले रोजगार पनि बढी दिन सक्थ्यो र त्यसले अर्थतन्त्रमा भ्यालु एड पनि बढी गर्थ्यो भनेको अर्थ नेसनल आउटपुट पनि छिटो बढ्न सक्थ्यो. हामीले त्यो विभिन्न कारणले गरेनौँ. राजनीतिक एउटा अस्थिरता पनि एउटा कारण भयो जसका कारणले गर्दा मान्छेहरूले लगानी गर्न डराए नेपालमा लगानी गर्ने खालको वातावरण पनि भएन. राजनीति अस्थिरताको अन्त्य गएको संविधानले संविधान सभाबाट संविधान बनाइसकेपछि हुनुपर्थ्यो. अनफर्चुनेटली त्यो पनि हुन सकेन. संविधानले नै कतिपय अखाराहरू सिर्जना गरेको हो कि भन्ने लाग्थ्यो. कसैको बहुमत नआउने के हुने के हुने राजनीतिक नेतृत्व पनि बढी त्यही ढङ्गको अलमलमा अल्झियो जसका कारणले औद्योगिक जग बस्नै सकेन. अब हामीले अहिले संरचनागत अब सुधार गर्ने भनेको के हो भन्दाखेरि धेरैभन्दा धेरै मान्छेहरूलाई नेपालमा रोजगारी कसरी दिन सकिन्छ भनेर हेर्ने कुरा हो. त्यो रोजगारी दिन सक्ने बाटो भनेको औद्योगिक विकास नै हो. त्यसलाई हामीले औद्योगिक क्रान्ति भनौँ वा उद्योगको विस्तार भनौँ वा उद्योगमा लगानी बढाउँ भनौँ जे भनौँ होइन त्यसले गर्दा कृषिमा भएको उपजलाई औद्योगिकरणमा लगेर त्यसबाट वस्तु उत्पादन गरेर नेपालमा खपत गर्न सकियो वा बाहिर निर्यात गर्न सकियो भने त्यसले रोजगार बढाउन सक्छ नेपालको अर्थतन्त्रमा ठुलो योगदान दिन सक्छ अथवा भ्यालु एड गर्न सक्छ भन्ने हो. त्यो औद्योगिक जगमा हामीले सेवा क्षेत्रको विस्तार गर्न सकेको भए त्यो चाहिँ दिगो हुन्थ्यो. त्यसले गर्दा औद्योगिक क्रान्ति वा औद्योगिक उत्पादनको विस्तार नगरिकन कृषिबाट जनसङ्ख्या कृषिमा आधारित हुने तर लगानी चाहिँ सेवा क्षेत्रमा विस्तारित भएको हुनाले हाम्रो चाहिँ रोजगारी चाहिँ नेपालमा उत्पादन हामीले गर्न सकेनौँ. त्यो कारणले गर्दा रोजगारको लागि विदेशमा युवाहरू पलायन हुनु पर्यो वा जानु पर्यो विदेशमा परनिर्भरता बढ्यो भन्ने कुरा उहाँले यथार्थ रूपमा स्वीकार्नु भएको छ. यो विगतमा हामीले 20 वर्षदेखि भनेर आएकै कुरा हो. 16 योजनाको डकुमेन्टमै तपाईँले हेर्नुभयो भने पनि यो कुरा छ तर उहाँले अलिक व्यवस्थित र मिठो भाषामा प्रस्तुत गर्नुभएको छ. त्यो चाहिँ यसले अलि राम्रो सन्देश पनि जान्छ भन्ने लाग्छ. भनेपछि अब हामीले गर्न के पर्ला भन्दाखेरि राष्ट्रिय उत्पादनमा बढोत्तरी ल्याउनका लागि राष्ट्रिय अर्थतन्त्र कसरी बढाउन सकिन्छ भन्दाखेरि हामीले यहाँका जति पनि कृषिका उपजहरू छन् तिनलाई औद्योगिक वस्तुको रूपमा रूपान्तरित गर्न सक्नु पर्यो. उद्योगका लागि चाहिने आधारहरू स्थापित गर्न पर्यो. यी कुराहरू बोल्नलाई सजिलो छन् तर गर्नलाई त निकै अप्ठ्यारो छ. त्यसका निम्ति हामीले सरकारले जे बोल्छ त्यो गर्छ भन्ने म्यासेज दिन पर्यो. हामीसँग पर्याप्त लगानी छैन लगानीकर्ताहरूको विश्वास जित्नु पर्यो. बाहिरबाट लगानी आउने वातावरण बन्नु पर्यो. बाहिरबाट लगानी आउनको लागि यहीको लगानीकर्ताहरू पहिला सन्तुष्ट हुनु पर्यो. उनीहरूले त्यो खालको पोजिटिभ म्यासेज इन्टरनेसनल मार्केटमा पठाउन सक्नु पर्यो. नेपाली डायस्पोराहरू विभिन्न होइन दुनियाँहरूमा विभिन्न देशहरूमा छरिएर बसेका छन् राम्रै गरेका छन् तिनीहरूले नेपालमा गएर लगानी गर्न सकिन्छ भन्ने एउटा म्यासेज सहितको एम्बेसडरको रूपमा काम गर्ने वातावरण बन्न पर्यो. यी तमाम कुराहरू नगरिकन हामीले राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सक्दैनौँ. एउटा अर्को चाहिँ आर्थिक राष्ट्रवादको कुरा पनि हामीले कहीँ न कहीँ लिङ्क गर्नुपर्छ होला. सम्भवतः यो स्थिति पत्रले प्रत्यक्ष रूपमा नछोएको कुरा त्यो होला कि हामी अब अहिलेको जमानामा उद्योग र व्यापार भन्दा टाढा जान सक्दैनौँ. व्यापार चाहिँ कति बेला हुन्छ भन्दा तुलनात्मक लाभका वस्तुहरू उत्पादन गर्न सक्यो भने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी लाभ हामीले लिन सक्छौँ. भनेपछि त्यो त्यस्ता वस्तुहरू के हुन् भनेर पहिचान त हामीले हिजो हाम्रो भौगोलिक अवस्थाको कारणले गर्दा उच्च मूल्यका तर कम तौल भएका वस्तुहरू राम्रा हुन् भनेर हाम्रो व्यापार रणनीतिमा पनि त्यो कुरा उल्लेख गरेका छौँ. तर त्यति गर्दा गर्दै पनि बाहिरको प्रतिस्पर्धी लाभ चाहिँ के अरे तुलनात्मक लाभ चाहिँ हामीले हेर्न सकेका छैनौँ. खास गरी नेपालका आफ्ना के भन्छ परम्परागत वस्तुहरू जुन छन् अथवा हामीले त्यो अर्थशास्त्रको भाषामा इन्डिजिनियस प्रोडक्टहरू भनेर भन्छौँ त्यस्ता वस्तुहरूलाई आवश्यक प्रायोरिटी दिएर हामीले विगतको दिनमा काम गरेनौँ, जसले गर्दा ती विस्थापित पनि भए कतिपय सन्दर्भमा, कतिपय सन्दर्भमा तिनीहरू स्ट्याग्नेन्ट टाइपको छन्, दिन किन चल्या छन्, मान्छेहरू त्यहाँबाट पनि अर्को रोजगारीमा सिफ्ट हुँदैछन्, वस्तुहरू त्यत्तिकै अल्पत्र परेका छन्। ती वस्तुहरूको खोजेर ती वस्तुहरूको प्रविधिलाई समुन्नत बनाएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गराउन सकियो भने ती हाम्रो अन्तर्राष्ट्रिय मार्केट अथवा अन्तर्राष्ट्रिय बजार चाहिँ बढी सहज हुन सक्छ। त्यो पाटोमा हामीले काम गर्नुपर्नेछ एउटा। अर्को चाहिँ हाम्रो कुटनीति बढी यो हामीले भन्दा इकोनोमिक डिप्लोमेसी भन्दा भन्छौँ आर्थिक कुटनीति। आर्थिक कुटनीतिको प्रमुख अंश के थियो विगतमा भन्दाखेरि कसरी सहयोग ल्याउन सकिन्छ होइन, तर अब विभिन्न कारणले अन्तर्राष्ट्रिय दात्री निकायहरूको वा संस्थाहरूको यो सहयोगको लागि नेपाल प्राथमिकताको क्षेत्रमा पर्दैन। हामी युद्धबाट पनि अहिले प्रताडित छैनौँ होइन, हामी अरूभन्दा एकदमै त्यो विभिन्न खालका प्राकृतिक अवरोधहरूबाट पनि अहिले त्यस्तो त्यो खालको अप्ठ्यारोमा पनि हामी छैनौँ, र एक खालको ब्याड गभर्नेन्स त हामी कहाँ छ, तर एकदमै त्यो पनि हाम्रो एकदम क्लाइमेक्समा पुगेर बाबा यहाँ अन्तर्राष्ट्रिय निकायहरूलाई सहयोग नगरिकन यो अर्थतन्त्र पार लाग्दैन भन्ने अवस्थामा पनि हामी छैनौँ। त्यो कारणले गर्दा एड होइन, अब हामीले गर्नुपर्ने व्यापार हो, व्यापारको लागि संयन्त्र त्यही ढङ्गको बनाएर अन्तर्राष्ट्रिय बजारमा हाम्रा वस्तु र सेवाहरू पेनिट्रेट गर्ने खालका डिप्लोमेसीहरू हाम्रो डिप्लोमेसी मिसनहरू चलाउनुपर्छ। त्यो हिसाबले हाम्रो अब प्रायोरिटी चाहिँ इकोनोमिक डिप्लोमेसीबाट ट्रेड डिप्लोमेसीमा बिस्तारै प्रायोरिटी फोकस हुनुपर्छ। हो, इकोनोमिक डिप्लोमेसीमा ऋण पनि हामीलाई चाहिएला, आउने ठाउँको सहयोग पनि चाहिएला, तर ती दुईटा कुरा भन्दा पनि हाम्रो फर्स्ट प्रायोरिटी चाहिँ के हुनु पर्यो भन्दाखेरि एउटा इन्भेस्टमेन्ट हुनु पर्यो, अर्को ट्रेड हुनु पर्यो, व्यापार हुनु पर्यो। भनेपछि व्यापारका लागि इन्भेस्टमेन्ट ल्याउने डिप्लोमेसी चाहिँ इकोनोमिक डिप्लोमेसी बढेर रूपान्तरित भएर जानुपर्छ, प्रायोरिटी चाहिँ चेन्ज हुनुपर्नेछ। त्यसो गर्न सक्यो भने अन्तर्राष्ट्रिय बजारमा हाम्रा वस्तुहरूलाई प्रिन्टेड गराउन सकिन्छ, त्यो ढङ्गले नै स्थिति बन्न सक्यो भने त्यो दोस्रो महत्त्वपूर्ण खुड्किलो हुन सक्नेछ। र अर्को भनेको हाम्रो शिक्षा, हाम्रो उत्पादन र हाम्रो उपभोगको बिचमै पनि राम्रो तालमेल छैन। शिक्षाले रोजगारी सिर्जना गर्न नसक्ने कस्तो भन्दाखेरि नेपालमा चाहिने जनशक्ति बाहिरबाट ल्याउनु पर्ने, हाम्रो जनशक्ति बाहिर गएर काम गर्नुपर्ने, जुन खालको बेमेल छ यसलाई हामीले कहीँ न कहीँ परीक्षण गरेर जान सक्नुपर्छ। त्यसका लागि पनि अब सम्भवतः बजेटबाट शिक्षा मन्त्रालयले, अर्थ मन्त्रालयले प्लस अरू उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयहरूले मिलेरै काम गर्नुपर्नेछ होइन। त्यो गर्न सक्यो भने चाहिँ यो स्थिति पत्रले जे देखाएको जुन ओरिएन्टेसन छ त्यो बाटो छ, त्यो बाटोमा हिँड्न सकिन्छ र हाम्रो 7% भन्दा बढीको आर्थिक वृद्धि र 100 बिलियन डलरको इकोनोमिक आउटपुट अर्थतन्त्र चाहिँ बनाउन सकिन्छ भन्ने कुरा लाग्छ मलाई।
अब यहाँले उल्लेख गर्नुभयो दात्री निकायको प्राथमिकतामा पनि विभिन्न कारणले अहिले नेपाल परेको छैन, अन्तर्राष्ट्रिय सहयोगहरू आउने क्रम पनि कमी हुँदै जाँदा पुँजी निर्माणको पक्षमा चाहिँ हामी कमजोर हुने अवस्था देखिएको छ, रासो संकलनको पनि त्यही अवस्था छ, दायरा सीमित छ, यो सीमित दायराभित्र रासो संकलन गरेर मुलुकको अर्थतन्त्र चाहिँ चलायमान गराउनु पर्ने सन्दर्भमा अहिलेको मुख्य भनेको निजी क्षेत्रलाई चाहिँ विश्वासमा लिँदै स्वदेशी लगानी र बाह्य लगानी, निजी क्षेत्रको बाह्य लगानी नेपाल भित्र्याउन सक्नु एउटा चुनौती देखिन्छ। अब अहिले हेर्ने हो भने अघि नै यहाँले भन्नुभयो सुशासनका विभिन्न कारणले चाहिँ यो सबै क्षेत्रहरू कहीँ न कहीँ कमजोरीमा परेका छन्, सबै क्षेत्रले कमजोरी गरेको छ। अहिलेको अवस्था हेर्दा ठूला रोजगारदाता कम्पनी उद्योगीहरू नै विभिन्न कारणले समातिएको, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष नै समातिएको अवस्था छ, यसले गर्दा निजी क्षेत्रको मनोबल कमजोर छ। विगतमा कोही न कोही व्यक्ति विभिन्न कुनै न कुनै भनौं न त्रुटि गरेकै देखिएको छ अहिलेको सन्दर्भमा, त्यति बेलाको शासन सत्तादेखि लिएर विभिन्न सिस्टम हाम्रो प्रणालीगत कमजोरीका कारण कुनै न कुनै व्यक्तिमा केही न केही कमजोरी देखिने अवस्था अहिले आएको छ। अब यसरी हेर्दा निजी क्षेत्रको मनोबल माथि उठ्न सकेको छैन यी विभिन्न कारणले मैले उल्लेख गरेको कारणले, अब कसरी लगानी भित्र्याउने, निजी क्षेत्रलाई, निजी क्षेत्रको मनोबल कसरी बढाउने त? अब
यसो छ, एउटा कुरा त के छ भन्दाखेरि ठूला मान्छेहरू वा निजी क्षेत्रले बदमासी गर्दैन भन्ने पनि होइन, बदमासी गर्न सक्छ, तिनीहरूको पनि चेक एन्ड ब्यालेन्स त हुनैपर्छ एउटा होइन, अलिकति उहाँहरूको बारेमा अनुसन्धान हुने कुरालाई अन्यथा ठान्नु हुँदैन। तर अनुसन्धान गरिरहँदा यी मान्छेहरूले 20,000 मान्छेलाई रोजगार दिएछन् भन्ने कुरा पनि बिर्सिनु हुँदैन। उहाँहरूलाई गर्ने कारवाहीले निजी क्षेत्रको मनोबल घट्नु हुँदैन, बरु बढ्नुपर्छ। र त्यो कसरी बढ्न सक्छ भन्दाखेरि हामीले बदमासी नगरिकन काम गर्नुपर्छ। बदमासी गर्यो भने साना माछा ठुला माछा सरकारले भन्दैन, त्यसले चाहिँ समाज छ, त्यसले गर्दा हामी ठिक तरिकाले काम गर्नुपर्छ भन्ने कुरा एउटा हो। अहिले भर्खरै यो 2 हप्ता वा 3 हप्ताको वा एकै महिनाको कुराहरूलाई हेर्ने हो भने अलिकति यो बढी वान साइडेड तरसित जस्तो हुने अवस्था चाहिँ छ। तर मलाई लाग्छ बिस्तारै सरकारले राम्रो काम गर्नेहरूलाई प्रोत्साहन गर्ने, उहाँहरूलाई मोटिभेट गर्ने र उहाँहरूका समस्याहरू फुकाउने बाटोमा पनि पक्कै जान्छ। त्यो त्यो एपिसोड जब आउँछ त्यो बेला चाहिँ अहिलेका अप्ठ्यारा भ्रमहरू सबै हटेर जान्छन्। ढिलो चाँडो उहाँहरूले त्यो कुरालाई ब्यालेन्समा नराखी त उपाय छैन एउटा कुरा। दोस्रो कुरा के छ भन्दाखेरि रुल अफ ल होइन गभर्नेन्सको क्वालिटी सुध्रिने भनेको चाहिँ त्यो चाहे प्राइभेट सेक्टरको बदमासी होस्, चाहे सरकारी क्षेत्रको बदमासी होस्, चाहे राजनीतिक क्षेत्रको बदमासी होस्, त्यो त बाहिर आउनै पर्छ। किनकि हामीले सुन्ने र मोटाएर त अर्थतन्त्र ठुलो बन्दै बन्दैन होइन। अर्थतन्त्रका विकृतिहरूलाई निर्मूल पार्नै पर्छ, त्यो जुनसुकैबाट भएको भए पनि, तर अन्यायमा कोही पर्नु हुँदैन एउटा। र सरकारले अहिले तत्कालै गर्नुपर्ने म्यासेज अर्थमन्त्रीजीले बेला बेलामा भनेको त मैले सुनेको छु, तर त्यो कुरालाई प्राइभेट सेक्टरले कतिको विश्वास गरेको छ त्यो उहाँले पनि मूल्याङ्कन गर्नुभयो होला कि सरकारले प्राइभेट सेक्टरलाई मोटिभेट गर्ने पक्षमै छ र गर्नुपर्छ। किन भन्दाखेरि हामीले अहिले भनौँ न वाणिज्य ब्याङ्कहरूमा थुपेको लगानीले पनि त्यो कुरा, लगानी योग्य कोषले पनि त्यो कुरा देखाइरहेको छ। फन्ड चाहिँ जम्मा भएको छ, मान्छेले लगानी गरेका छैन, लगानी गर्ने वातावरण नभएको त प्रष्टै छ। भनेपछि सरकारले चालेका कदमहरूले लगानीकर्ताहरूलाई मोटिभेट गर्ने अवस्था आउनुपर्छ। त्यो त त्यो चाहिँ सरकारको सबैभन्दा पहिलो प्राथमिकता पर्नुपर्छ र अर्थ मन्त्रालयले त्यो कुरामा ध्यान दिनुपर्छ। यदि लगानी क्षेत्र प्राइभेट सेक्टरको वा निजी क्षेत्रको मनोबल खस्कियो भने त त्यो सरकारका कुनै पनि उद्देश्य पुरा हुन सक्दैनन्। यो कुरामा चाहिँ सजग हुनुहुन्छ होला भन्ने लाग्छ मलाई होइन एउटा कुरा। अर्को प्रसङ्ग के छ भन्दाखेरि यो शक्ति सन्तुलनको हिसाबको कुरा मात्रै होइन, मूल कुरो राजनीतिले राजनीति सङ्घिएर प्रतिपक्षमा भएका दलहरूले पनि एउटा शङ्काको लाभ दिएर निश्चित समयसम्म सरकारका कार्यक्रमहरूलाई समर्थन गर्ने खालको अथवा भनौँ न विरोध गर्नलाई पनि एउटा एउटा पोइन्ट त चाहिने होला नि त। त्यो कुरालाई कुरेर सब राम्रा कुराहरूलाई खुलस्त प्रशंसा गरिदिने र नराम्रा कुराहरूलाई चाहिँ विरोध गर्ने खालको परिपाटीमा जानुपर्छ। यो फल्लो समाज थियो त्यही कारणले सरकार उल्टो बाटो गयो भन्ने हिसाबले जानु हुँदैन। नीतिगत निर्णयले मात्र यहाँ केही हुँदैन, कार्यान्वयनलाई कसरी हामीले व्यवहारमा लान सक्छौँ त्यो पाटोमा सरकार संवेदनशील भएर लाग्यो र रिजल्ट देखिन थाल्यो भने यी सानातिना सबै कुराहरू आफै समय भएर जान्छन् भन्ने लाग्छ।
हुन्छ त डाक्टर साहब, आजले जित्नु पर्यो मुख्य कुरा इमान्दारीताका साथ पहल गर्नु पर्यो होइन। हस् हस् डाक्टर साहब धन्यवाद यहाँलाई, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, धेरै धन्यवाद यहाँलाई। हामी कुराकानी गर्दैथ्यौं त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर रमेश पौडेलसँग। हिजो सरकारले मुलुकको आर्थिक स्थिति पत्र सार्वजनिक गरेको छ र सार्वजनिक आर्थिक स्थिति पत्र र अब सरकारले गर्नुपर्ने मुलुकको अर्थतन्त्रलाई चाहिँ गति दिन सरकारले गर्नुपर्ने कार्यका सन्दर्भमा केन्द्रित रहेर हामीले आज उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी रमा कोइरालालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।